यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाली सेनाको प्रधान सेनापतिमा अशोक राज सिग्देललाई यही भदौ 24 गतेदेखि लागू हुने गरी नियुक्त। समृद्धिको लक्ष्यलाई सघाउने खालका अनुसन्धान गर्न नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुख देवराज घिमरेद्वारा प्रमाणित। नेपालको लैंगिक तथा मानव विकास क्षेत्रका लागि बेलायतले 13 अर्ब अनुदान सहायता उपलब्ध गराउने र वेस्ट बैंकको उत्तरी क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 11 जना पालेस्टाइनीको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा बलाधिकृत रथी अशोक राज सिग्देललाई यही भदौ 24 गतेदेखि लागू हुने गरी नियुक्त गर्नुभएको छ। नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्री परिषदको सिफारिशमा हाल नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आउनुभएका सिग्देललाई प्रधान सेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सघाउने खालका अनुसन्धान गरी नीतिगत सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो प्रतिष्ठानका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले सरकारको लक्ष्य र विकाससँग जोड़िएर मन्त्रालयहरू र विश्वविद्यालयसँग संयोजन गरी अनुसन्धान हुनुपर्नेमा जोड़ दिँदै प्रमाणका आधारमा मात्रै नीति तर्जुमा गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले अनुसन्धान प्रतिष्ठान आफै एक्लै काम गरेर परिणाम नआउने र देशको आवश्यकतालाई सम्बोधन नहुने भएकाले अनुसन्धान र उच्चतम प्रविधिलाई साथ लिएर देशको विकास गर्ने सरकारको प्राथमिकता रहेको पनि बताउनुभयो। सो अवसरमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष डाक्टर लेखनाथ शर्माले विभिन्न मन्त्रालयको समन्वयमा हालसम्म 50 अनुसन्धान गरिएको जानकारी दिनुभयो। प्रतिनिधिसभाको हिजोको बैठकमा सांसदहरूले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्ने गरी कानून बनाउन नहुने, भ्रष्टाचारको निष्पक्ष छानबिन गर्नुपर्ने, नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनको बक्यौताबारे उठिरहेको समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकमा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भ्रष्टाचारका मुद्दामा हदम्याद राख्ने गरी आएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गर्नुभयो। एमाले सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिमा डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा छलफल भइरहेको विषयमा विद्युत प्राधिकरणको नेतृत्व, व्यवसायी र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मिलेमतो रहेको आरोप लगाउनुभयो। सांसद भट्टराईले माओवादी द्वन्दमा भएका घटना हिंसा भन्दै विषय उठाएपछि नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सांसद भट्टराईले गैर संसदीय भाषा प्रयोग गर्नुभएको भनी निमापत्ति गर्नुभयो। सांसद सापकोटाले निमापत्ति गरे पनि सभामुख घिमरेले पुनः सांसद भट्टराईलाई नै बोल्न समय दिएपछि नेकपा माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध गर्नुभएको थियो। प्रमुख प्रतिपक्षीको विरोधपछि सभामुख घिमरेले माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिनुभयो। सांसद पौडेलले शान्ति सम्झौतादेखि संविधानसम्म कुनै पनि प्रकारका आन्दोलनलाई हिंसात्मक आन्दोलन नभनेको भन्दै त्यस प्रकारका शब्द प्रयोग गरेर नेपालको शान्ति प्रक्रियालाई तलमाथि गर्ने नैतिक अधिकार नभएकाले सांसद भट्टराईले बोलेको शब्द रेकर्डबाट हटाउन माग गर्नुभयो। बैठकमा सभामुख घिमरेले संसदको मर्यादा ख्याल गर्न सांसदहरूलाई आग्रह गर्नुभयो। उहाँले हिंसा भन्ने शब्द कसरी प्रयोग भएको छ भन्ने विषयमा छलफल गर्न सकिने भन्दै सांसद भट्टराईलाई नै बोल्न समय दिएपछि माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध गर्नु भएको थियो। त्यसपछि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हिदराज पाण्डेलाई बोल्न समय दिनुभयो। प्रमुख सचेतक पाण्डेले सांसद भट्टराईले उठाउनु भएको हिंसा शब्द संसदीय नभएको भन्दै निमापत्ति गर्नुभयो। त्यसपछि सभामुख घिमिरेले हिंसा शब्द प्रयोगको विषयमा छानबिन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभयो। त्यसपछि पुनः योगेश भट्टराईले संसदले छानबिन गरे पनि आफूहरूको राजनैतिक प्रतिबद्धतामा छानबिन हुन नसक्ने भन्दै माओवादी द्वन्दकालमा भएका घटना हिंसा भएको पुनः दोहोर्याएपछि माओवादी केन्द्रका सांसदहरूले पुनः विरोध गर्नुभएको थियो। यस विषयमा बैठकमा सांसदहरूबीच पक्ष र विपक्षमा विवाद भएको थियो। सभामुख घिमिरेले बैठक नियम अनुसार सुचारू गर्न सहयोग गर्न सांसदहरूलाई आग्रह गर्नुभएको थियो। यसअघि बैठकको आकस्मिक समयमा सभामुख देवराज घिमिरेले सांसदहरूलाई आकस्मिक समयमा तत्कालको विषय मात्रै उठाउन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। बैठकमा अर्थमन्त्री पौडेलले सरकारको नीति तथा कार्यक्रम बजेटमाथि छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन सरकारलाई पर्ने आर्थिक दायित्व व्यवस्थित गर्न विधेयक संशोधन आवश्यक परेको बताउनुभयो। बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री पौडेलले बजेट प्रणालीलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। त्यस्तै हिजोको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हैजा डेंगू तथा जनस्वास्थ्यका चुनौतीलाई समाधानका लागि तीनै तहका सरकारसँगको समन्वयमा कार्यहरू अघि बढ़िरहेको जानकारी दिनुभयो। स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक महत्वको विषयमाथि ध्यानकर्षण सम्बन्धमा जवाब दिनुहुँदै मन्त्रालयले संक्रमण फैलन नदिन विभिन्न संयन्त्र मार्फत निगरानी गरिरहेको र हाल सचेत हुनुपर्ने अवस्था रहे पनि जनस्वास्थ्यको संकटकाल लगाउनुपर्ने अवस्था भने नभएको जानकारी गराउनुभयो। मन्त्री पौडेलले खानेपानी शुद्धिकरण तथा सरसफाई सम्बन्धी जनचेतना जागृत गर्ने काम गरिएको र नीति निर्माण गरी जोखिमयुक्त स्थानका समुदायको पहिचान गरी संक्रमण नियन्त्रणका लागि खोपको समेत व्यवस्थापन गर्ने कार्यहरू अघि बढ़ाइएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्नेछ। सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गर्नुभएको छ। सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2081 प्रमाणित गर्नुभएको हो। सो विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएको छ। गत साउन 30 प्रतिनिधि सभाबाट पारित भएको विधेयक यही भदौ 6 राष्ट्रिय सभाले पारित गरेको थियो। सभामुखले प्रमाणित गर्नुभएको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइनेछ। राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएपछि विधेयकले कानूनको मान्यता पाउने व्यवस्था छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले प्रत्येक विधेयकको मस्यौदा गर्ने अधिकार कानून आयोगलाई दिने व्यवस्था कानूनी रूपमै गर्न आग्रह गर्नुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून निर्माण प्रक्रियालाई व्यवस्थित गर्ने सन्दर्भमा विधेयक महत्वपूर्ण हुने भएकाले विज्ञहरूसँग समेत छलफल गरेर टुंग्याउन सुझाव दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले नेपाल टेलिभिजनको नयाँ च्यानल एनटीभी वर्ल्डको तयारी थाल्न निर्देशन दिनुभएको छ। मैट्रिका आई सेन्टरको प्राविधिक सहयोगमा नेपाल टेलिभिजन कर्मचारी युनियनले सिंहदरबार स्थित टेलिभिजनको प्रांगणमा हिजो आयोजना गरेको आँखा शिविरको उद्घाटन समारोहमा मन्त्री गुरूङले विश्व सामु नेपालको उपस्थिति र चिनारी थप बलियो बनाउन एनटीभी वर्ल्ड च्यानल आवश्यक रहेको भन्दै त्यसको तयारी थाल्न उच्च व्यवस्थापकलाई निर्देशन दिनुभयो। राज्य समस्यामा पर्दा सरकारले संचालन गरेका निकायहरू रेडियो नेपाल र नेपाल टेलिभिजनको नै महत्वपूर्ण भूमिका रहने भन्दै राज्यका यी निकायले त्यसअनुसार नै आफ्नो भूमिका र दायरा विस्तार गर्न आवश्यक रहेको मन्त्री गुरूङले उल्लेख गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याइने बताउनु भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो पत्रकारहरूसँग कुरा गर्दै उहाँले अन्य विधेयकलाई रोकेर भए पनि उच्च शिक्षा विधेयक ल्याउने उल्लेख गर्नुभयो। मन्त्री भट्टराईले विधेयकबारे सरकारवाला कानून र अर्थ मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिका वड़ा नम्बर 4 निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वड़ा कार्यालय भवनको हिजो उद्घाटन गर्नुहुँदै परराष्ट्र मन्त्री डाक्टर राणाले गौरी फन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्ने गरी स्तरोन्नति गर्ने लगायत सुदूरपश्चिम क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग कुरा राखेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नतिजा देखिने गरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ। पर्यटन सम्बद्ध निकायसँग हिजो भएको छलफलका क्रममा मन्त्री पाण्डेले कागजमा भन्दा फिल्डमा नतिजा देखिने गरी कामको प्राथमिकीकरण गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री सचिव फेरिए पनि संरचना रहिरहने बताउनुहुँदै मन्त्री पाण्डेले इमान्दारीताका साथ काम गर्न माथहतका निकायलाई आग्रह गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखी नागरिकलाई सेवा प्रदान गर्न स्वास्थ्य संस्थाहरू तत्पर रहनुपर्ने बताउनु भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी र अत्याधुनिक सीटी स्क्यान सेवाको हिजो उद्घाटन गर्दै मन्त्री पौडेलले विशिष्टीकृत सेवा सरल ढंगबाट प्राप्त गर्ने माध्यम स्वास्थ्य बीमा भएकाले मन्त्रालयले स्वास्थ्य बीमामा ध्यान दिएको उल्लेख गर्नुभयो। 16 लाख घर परिवार हाल स्वास्थ्य बीमामा आबद्ध रहेको बताउँदै वहाँले बीमा गरे बापत जम्मा हुने प्रिमियमलाई बीमा कोषमा जम्मा गर्न सके बीमा मार्फत स्वास्थ्य सेवालाई व्यवस्थित र सर्वसुलभ रूपमा सेवा प्रदान गर्न सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा सांसद प्रेम सुवालले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा अस्पताल विकास समिति कर्मचारी चिकित्सक नर्सको योगदान महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा मन्त्री पौडेलले नेपाल सरकारको सहयोगबाट स्थापना भएको मोडुलर ओटी र 256 स्लाइसको सीटी स्क्यान मेसिन अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो भने नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारबाट भक्तपुर क्यान्सर अस्पतालका लागि अनुदान स्वरूप उपलब्ध भएको रेडियोथेरापी मेसिन हस्तान्तरण गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मध्य भोटेकोशी जलविद्युत आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ। सिन्धुपाल्चोकको 12 विशे स्थित पलातीमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाको पावर हाउस तथा सब स्टेशनको हिजो स्थलगत निरीक्षण गर्नुहुँदै आयोजना निर्माणका क्रममा देखिएको समस्या समाधानमा मन्त्रालयले काम गर्ने भएकाले ती 2 महिनाभित्र विद्युत उत्पादन हुने गरी आयोजनाको काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनु भएको छ। खानेपानी मन्त्रालयले हिजो मन्त्रालयमा आयोजना गरेको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष 2080-81 वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्न सबैले मिलेर काम गर्नुपर्ने र जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा एमालेको आज बस्ने सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनैतिक प्रस्तावमा छलफल हुने भएको छ। ललितपुरको च्यासल स्थित पार्टी मुख्यालयमा हिजो बसेको केन्द्रीय कार्यालय बैठकले सो कार्यसूची तय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। एमाले आज दिउँसो 1 बजेका लागि पार्टी कार्यालयमा सचिवालय बैठकको आह्वान गरेको छ। नेकपा माओवादी केन्द्रको परामर्श बैठक धनगढ़ीमा शुरू भएको छ। पार्टीको सुदूरपश्चिम प्रदेश संयोजन समितिको आयोजनामा प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीको परामर्श बैठक भएको हो। माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलको अध्यक्षतामा शुरू भएको बैठकलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ। बैठक हिजो र आज 2 दिनसम्म चल्ने परामर्श बैठकमा पार्टीको सांगठनिक अवस्था लगायतका विषयमा छलफल हुने बताइएको छ। नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय संरचना निर्माण र विविध विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी सहितको बैठक आज बिहान 11 बजेका लागि बोलाइएको उपाध्यक्ष जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। बैठकमा नेताहरूको योगदान कार्यक्षमताका आधारमा स्थायी समिति सचिवालय गठन लगायतका विषयमा छलफल गरी केही नेताहरूको जिम्मेवारी हेरफेर गरिने उहाँले बताउनुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको छ। भदौ 16 गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ। जिल्ला समन्वय समिति प्रमुख उपप्रमुख नगरपालिकाका प्रमुख उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट सोको विवरण माग भएको भन्दै मन्त्रालयले यस्तो परिपत्र गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा माई भ्याली सामुदायिक वन उपभोक्ता समूह इलामका तत्कालीन अध्यक्ष डोल बहादुर कार्की र कोषाध्यक्ष रीता सम्बा आम्फे विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले 60 लाख रूपियाँ भन्दा बढ़ी बिगो दावी गर्दै हिजो विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका प्रवक्ता नरहरि घिमिरेले बिगो बमोजिम कैद सजायको माग गर्दै अध्यक्ष र कोषाध्यक्ष दुवैजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिनुभयो। कैलाली स्थित चिसापानीको पुल हेर्न आउने पर्यटकको फोटो खिचेर स्थानीय युवाहरूले राम्रो आमदानी गर्न थालेका छन्। फोटो खिचेरै दैनिक 2000 देखि 6-7 हजारसम्म आमदानी गर्ने गरेको उनीहरू बताउँछन्। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
कैलालीको चिसापानीका युवाहरूले फोटो खिचेरै राम्रो आमदानी गरिरहेका छन्। विद्यालय तथा क्याम्पस भन्ने युवाहरूले खाली समयमा फोटो खिचेर आमदानी गर्न थालेका हुन्। उनीहरूले चिसापानी पुल हेर्न आउने पर्यटकहरूको फोटो खिचेर दैनिक 2000 भन्दा माथि कमाउने गरेका छन्। चिसापानीका 16 वर्षीय ऋतिक बडवाल:
एभरेजमै भन्नुपर्दा हाम्रो दिनमा 2500 जति भइहाल्छ, बढीमै भने 5-6 हजार, कहिलेकाहीँ 6-7 हजार पनि पुग्छ। आफूलाई चाहिँ राम्रै फिल भइरहेको छ अहिलेसम्म।
ऋतिक बडवाल जस्तै दीपक विकले पनि खाली समयमा कर्णाली चिसापानीको पुलमा आउने पर्यटकहरूको फोटो खिच्न थालेको 1 वर्ष भयो।
कम्तीमा भनेको हाम्रो 1500 हुन्छ, धेरै भनेको चाहिँ 4-5 हजार त्यस्तै हो। घरमा दिनुपर्छ, खाली बस्नुभन्दा अब के गरौँ, आफ्नो ठाउँ गरौँ भन्ने कुराको हो।
17 वर्षीय अल्तम असली पनि बिहान क्याम्पस पढ्ने र दिउँसो चिसापानीको पुलमा आएका पर्यटकहरूको फोटो खिच्ने काम गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ, चिसापानीमा मैले नै फोटो खिच्न शुरू गरेको हो, अहिले सबैको कमाई राम्रै भइरहेको छ। फोटो खिचेर भएको आमदानीबाट उहाँ पनि सन्तुष्ट हुनुहुन्छ।
चिसापानीको फर्स्ट अब मै हो, पहिला घोडागढीको दाइ हुनुहुन्थ्यो, यहाँ फोटो खिच्दा ती दाइसँगै सिकेको, दाइसँग सिक्दा सिक्दा मैले पनि किने क्यामेरा आफ्नो, पहिला सानो किनेको थियो, अहिले चाहिँ ठुलो किनेछु, कमाएरै किनेको। शनिबारको दिनमा हो कमाइ हुने, 5-6 हजार हुन्छ बढीमा, चाड पर्वको बेला हुन्छ, कम त अब 1500-2000 यस्तै यस्तै हुन्छ।
चिसापानीका रमेश मास्की मगर पनि विगत 1 वर्षदेखि चिसापानीको पुल हेर्न आएका पर्यटकहरूको फोटो खिच्ने काम गरिरहनु भएको छ। काठमाडौँ गएर 6 महिना फोटोग्राफर सिकेका मगरले अहिले आफ्नै ठाउँमा आएर राम्रो आमदानी गरिरहनु भएको छ। उहाँ भन्नुहुन्छ, खाडी मुलुकमा कमाउने पैसा आफ्नै ठाउँमा यसरी कमाउन पाउँदा आफू सन्तुष्ट रहेको छु।
सिजन अनुसार पनि हुन्छ, शुक्रबार शनिबार चाहिँ अलिक बेसी मान्छे चल्ने भए, त्यति बेला त भयो भने एकजनाले 4-5 हजारै कमाउँछ बिदाको बेला। जब स्कुल लागेको बेला हुन्छ, अफिस टाइम हुन्छ, त्यति बेला चाहिँ अरू दिनहरूमा चाहिँ अब त्यही 1500-2000 मिनिमम भइहाल्छ। खुसी नै हो आफ्नै ठाउँमा गर्न पाउँदा, घरदेखि खर्च माग्नु परेको छैन।
चिसापानी पुलमा अहिले 17-18 जनाले फोटो खिच्ने काम गरिरहेका छन्। बिदाको दिन तथा शनिबार र दशैं तिहारको समयमा उनीहरूलाई भ्याइ नभ्याइ हुने गरेको छ, तर अन्य समयमा पनि खाली भने बस्नु नपरेको उनीहरू बताउँछन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले कब्जा गरेको वेस्ट ब्याङ्कको उत्तरी क्षेत्रमा पछिल्लो आक्रमणमा कम्तीमा 11 प्यालेस्टाइनीको मृत्यु भएको छ। अल फारा शरणार्थी शिविरमा भएको हवाई हमलामा 5 र जेनिनमा ड्रोन आक्रमण र सशस्त्र झडपमा 6 जनाको मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्। इजरायली सुरक्षा बलले कम्तीमा 4 प्यालेस्टाइनी शहरहरू जेनिन र तुलकर्म, नाभलास र टुवासलाई एकै समयमा लक्षित गरेर आतंकवादलाई विफल पार्न एक प्रति आतंकवाद अभियान भन्दै गरिरहेको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले उल्लेख गरेको छ। सन् 2022 दक्षिण एसियाको वायुको गुणस्तरमा सुधार देखिएको छ। दक्षिण एसियाको वायुको गुणस्तरमा देखिएको आश्चर्यजनक सुधारले विश्वव्यापी प्रदूषणमा पनि सुधार आएको वायुको गुणस्तर र जीवन सूचकांकको हालै सार्वजनिक नयाँ प्रतिवेदनमा जनाइएको छ। तत्कालीन समयमा भएको नियमित वर्षा र कोविडका कारण विश्वव्यापी रूपमा भएको लकडाउनका कारण प्रदूषणमा भूमिका खेल्न जिम्मेवार सवारी साधनको कम प्रयोग हुनु, कल कारखानामा गतिविधि रोकिनु र वातावरण सुधारका लागि गरिएका पहलहरूले वायुको गुणस्तर सुधारमा भूमिका खेलेको हुन सक्ने अध्ययनले देखाएको छ। प्रतिवेदनले वायुको गुणस्तरको नियमित तथ्याङ्कको अभावले नीति निर्माण र कार्यान्वयनमा बाधा पुर्याइरहेको पनि उल्लेख गरेको छ। अब आर्थिक समाचार।
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र कर मैत्री सेवा विस्तार गरी चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखक सहित राजस्व संकलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरूको सिंहदरबार स्थित अर्थ मन्त्रालयमा बसेको बैठकले राजस्व संकलनको लक्ष्यलाई पूरा गर्न राजस्व प्रशासनमा खटिएका कर्मचारी र सुरक्षा कर्मीको कार्य सम्पादन मूल्याङ्कनको महत्वपूर्ण आधार बनाउने निर्णय गरेको हो। बैठकले राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन गरी पूर्वदेखि पश्चिमसम्म परिचालन गर्ने निर्णय गरेको छ। राजस्व चुहावट नियन्त्रण सम्बन्धी व्यवस्थित कार्ययोजनालाई कार्यान्वयन गर्ने, कानून सम्मत कारोबार गरेका करदातालाई कुनै किसिमको असहज अवस्था नहुनेतर्फ सजग रहने, गैर कानूनी आर्थिक गतिविधि गर्ने कसैलाई छूट नदिने निर्णय गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो। बैठकमा अर्थमन्त्री पौडेलले राजस्व चुहावट गर्ने कसैले छूट नपाउने उल्लेख गर्दै एउटै व्यक्ति एउटै जिम्मेवारी र स्थानमा लामो समय रहँदा हुन सक्ने अनपेक्षित सम्बन्धलाई ब्रेक गर्ने गरी राजस्व प्रशासनसँग जोडिएका कर्मचारी र प्रहरीको पोस्टिङ गर्न निर्देशन दिनुभयो। कार्यक्रममा गृहमन्त्री रमेश लेखकले राजस्व चुहावट नियन्त्रण गरी राजस्वको लक्ष्य पूरा गर्न गृह मन्त्रालयले आवश्यक सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकार र बेलायत सरकार बीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा छुट्टै समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ। पहिलो समझदारी पत्र नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता कार्यक्रमको लागि करिब 6.5 करोड़ नेपाली रूपियाँ बेलायती पाउन्ड 38.5 मिलियनको सहायता रकम रहेको छ। 6 वर्षको कार्यान्वयन अवधि रहेको सो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालय अन्तर्गत विपद जोखिम व्यवस्थापन र जलवायु परिवर्तनलाई सुदृढ गर्नका लागि कार्यान्वयन गरिनेछ। त्यस्तै दोस्रो समझदारी पत्र प्रणाली सुदृढीकरण मार्फत लैंगिक तथा मानव विकासका परिणामहरू सुधार कार्यक्रमका लागि 6.58 करोड़ नेपाली रूपियाँ बेलायती पाउन्ड 38.8 मिलियनको अनुदान सहायता रकम रहेको छ। 7 वर्षको कार्यान्वयन अवधि रहेको उक्त कार्यक्रमले विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा त्यस्तो सेवा पहुँच विस्तारमा जोड़ दिनेछ। समझदारी पत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र बेलायतको तर्फबाट काठमाडौँ स्थित बेलायती दूतावासका विकास निर्देशक एवं उपराजदूत पिपा बर्डले हस्ताक्षर गर्नुभयो। यो साताको अघिल्लो दुई दिन लगातार उच्च अंकले घटेको नेपाली शेयर बजारको परिसूचक नेप्से बुधबार भने सामान्य अंकले वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक 3.80 अंकले बढेर 2786.40 बिन्दुमा कायम भएको छ। यस दिन 226 कम्पनीहरूका 3,50,07,39 किता शेयरहरू 13,72,73,86,000 रूपियाँमा किनबेच भएका छन्। कारोबार रकमका आधारमा बुधबार सबैभन्दा धेरै चन्द्रगिरी हिल्स लिमिटेड र कारोबार भएको शेयर संख्याको आधारमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ। ग्रामीण क्षेत्रका बासिन्दाले उत्पादन गरेको प्रांगारिक कृषि उपजलाई बजारसम्म पुर्याउन सहयोग पुर्याउने उद्देश्यले तनहुँको ब्यास नगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा ल्याएको छ। ब्यास नगरपालिका 13 रहेका किसानले उत्पादन गरेका प्रांगारिक कृषि उपजलाई सहज तरिकाले बजारसम्म पुर्याउने हेतुले कृषि उपज केन्द्र सञ्चालनमा ल्याइएको हो। किसान आबद्ध गाउँ विकास कृषि सहकारी संस्था लिमिटेडको समन्वयमा कृषि उपज केन्द्र सञ्चालन गरिएको सहकारी संस्था लिमिटेडका अध्यक्ष चन्द्रबहादुर आले जानकारी दिनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
घरेलु टोली नेपाललाई 4-1 गोलले पराजित गर्दै बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ साफ U20 च्याम्पियनशीपको उपाधि जितेको छ। सातदो बाटो स्थित एन्फा मैदानमा बुधबार भएको साफ U20 फाइनलमा घरेलु टोली नेपाललाई 4-1 गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो। उमेर समूहको प्रतियोगितामा बंगलादेशले जितेको यो पहिलो उपाधि हो। सन् 2015 र 2017 उपाधि जितेको नेपाल भने तेस्रो पटक उपाधि जित्न चुकेको छ। बंगलादेशको जितमा मिराजुल इस्लामले 2 तथा रब्बी हुसेन र अहमद नोभारानले समान 1 गोल गरे। नेपालका लागि समीर तामाङले 1 गोल फर्काए। बंगलादेशले सम्म चरणमा बिहोरेको हारको पनि बदला लिएको छ। सम्म चरणमा नेपालले बंगलादेशलाई 2-1 गोलले हराएको थियो। फाइनलमा 2 गोल गरेसँगै स्ताम प्रतियोगिताका उच्च गोलकर्ता बने। उनको नाममा 4 गोल रह्यो। नेपालले भूटान र बंगलादेशले साबिक विजेता भारतलाई हराउँदै सेमी फाइनलमा स्थान पक्का गरेका थिए। प्रतियोगितामा नेपाल, बंगलादेश, भारत, भूटान, श्रीलंका र मालदिवसको सहभागिता रहेको थियो। नेपाली क्रिकेटर सन्दीप लामिछाने र ललित नारायण राजवंशी अस्ट्रेलियाको बिग बास लीग बीबीएलको ड्राफ्टमा परेका छन्। बीबीएलले बुधबार सार्वजनिक गरेको ड्राफ्टको सूचीमा सन्दीप र ललित हटाएका छन्। सेप्टेम्बर 1 हुने ड्राफ्टमा 30 देशका 432 खेलाड़ी छन्। सन्दीपले बीबीएल खेलिसकेका छन्। ललित भने पहिलो पटक विदेशी लीगको ड्राफ्टमा हटाएका हुन्। गत संस्करण ड्राफ्टमा बनिरहे पनि सन्दीपलाई कुनै टोलीले अनुमोदन गरेका थिएनन्। यस संस्करणको बीबीएल सेप्टेम्बर 15 शुरू हुनेछ।
अझै बम अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका 1-2 स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस वर्षा 0.8 मिलिमिटर सापेक्षिक आर्द्रता 95%. आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ. काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:43 भयो भने सूर्यास्त भए साँझ 6:28 हुनेछ. अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्. राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाली सेनाको प्रधान सेनापतिमा अशोक राज सिग्देललाई यही भदौ 24 गतेदेखि लागू हुने गरी नियुक्त. समृद्धिको लक्ष्यलाई सघाउने खालका अनुसन्धान गर्न नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह. संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सभामुख देवराज घिमिरेद्वारा प्रमाणित. नेपालको लैंगिक तथा मानव विकास क्षेत्रका लागि बेलायतले 13 अर्ब अनुदान सहायता उपलब्ध गराउने. र वेस्ट ब्याङ्कको उत्तरी क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 11 जना प्यालेस्टाइनीको मृत्यु. यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ. रेडियो नेपाल सुन्दै रहनुहोला. हवस् त, नमस्कार.